فاستكثر فاستكثر. ये हुक्म है इमाम जवादुल अइमा अलैहिस्सलाम का, और खादिमीने फातिमतु ज़हरा सलामुल्लाहि अलैहा के मकाम के बारे में सिर्फ वो जान सकता है जो मारिफत ज़हरा रखते हैं, जो मारिफत जनाब ज़हरा से माला माल थे। उन्होंने हजरत ज़हरा को किस तरह पुकारा, किसने पुकारा, पुकारने वाला कौन है, पुकारने वाला खुद सैयदुल अइमा, इसके बावजूद जनाब फातिमतु ज़हरा को सैयदती कहकर पुकार रहे हैं, रुकनी कहकर पुकार रहे हैं। हम और आप क्या जानते हैं, हमारी मारिफत शायद बहुत हकीर सी मिसाल है, ऐसी होगी जैसे अगर पूरी दुनिया को आप एक बाग, एक सरसब्ज व शादाब जंगल में बदल दें और इस जंगल के एक छोटे से ट्री के एक लीव के बारे में आप थोड़ा सा जानते हो, तो गोया वो बहर अमीक उम्मुल अइमा जो इतने फजाइल की आमाजगा है, उसमें से एक कतरा भी हम नहीं जानते। हमारी मारिफत हकीर है, बहुत हकीर है। आइए हम अपनी जिंदगियों को फातिमी बनाएं, सिर्फ अपना लिबास ना बदलें, सिर्फ नोहे ना पढ़ें, सिर्फ और सिर्फ जिक्र जाहिरी ना करें, बल्कि फिक्रो अपने लाइफस्टाइल, अपनी जिंदगी, अपनी सोच को बदलें। इंशाअल्लाह ये मजालिस से अरबा जिसमें हम ये बेहतरीन इबादत मिलकर करेंगे, इन मजालिस से अरबा में हमारी कोशिश ये होगी कि हम उस राज, उस सीक्रेट को जानें, वो सीक्रेट जो कि खजाना है, ट्रेजर है उम्मुल आइमा की खुशियों का, उम्मुल आइमा की कामयाबियों का। क्या वजह है, मेरी बीबी अराज़ियतम मरज़ियाती सेटिस्फाई, बिल्कुल हशाश व बशाश कलबन खुश। हम उस खुशी के एंगल को कम देखते हैं ना, हम जाहिर परस्त हैं, हम सतही तौर पर देखते हैं, जबकि खुशी कल्ब उम्क गहराई उस फिक्र में होती है जिसके लिए हम तरस रहे हैं, हम ढूंढ रहे हैं, जिसकी तलाश में हैं। बार इलाहा हमारी जिंदगियों को फातिमी जिंदगी और हमारी ममात को, मौत को फातिमी मौत बना दे, और हमारे फिक्रो हमारे सोच और जिंदगी के तरीकों को इंशा अल्लाह फातिमी बनाए, तो हमारी जिंदगी आसान हो जाएंगी और हमें राज़ियतम मर्ज़िया को रिफ्लेक्ट करने, उसको मिरर करने की तौफीक दे इंशा अल्लाह। आज मैं चाहूंगी दो नुकात के जानिब इशारा करूं जिसके जरिए हम उस खुशियों के खजाने और उस सीक्रेट के करीब जा सकते हैं जिसकी वजह से उम्मुल आइमा सिर्फ 18 इयर्स नहीं बल्कि मिनल अव्वलीन वल आखरीन के लिए एक मशाले राह या चमकता हुआ वाकयन हिदायत का हसीन शाहराह बन गई। उसकी वजह, उसका सीक्रेट, उसके असबाब व इलल क्या है। पहला अमल सुबह, मैं कहूंगी सुबह अपनी जो है वो फातिमी सुबह बनाए। सुबह होते ही फिक्र फातिमी हो, तरीका फातिमी हो। क्यों? क्योंकि हर रोज परवरदिगार आलम हमें एक नया दिन देता है, ठीक है, वो नया फ्रेश ताजा दिन और हमसे बातें कर रहा होता है, अना यौमुन जदीद व अना अलैका शहीद फअमल फिया खैरा, हम सुनते नहीं है कितनी हमसे बातें करता है ये शब और रोज। तो सुबह होते ही पहला काम जो फातिमी करता है वो ये है कि उसकी सूरत, उसके लिसान, उसके गुफ्तार और उसके दिल में वो राज़ियतम मरज़िया खुशी और शुक्र से जाहिर हो जाए। ठीक है, इसके लिए क्या करना है, हमें फर्जंद ज़हरा को याद करते हुए जैसे बीबी ने अपने जमाने के इमाम से जो इश्क किया, बीबी का नगमा ये था, क्या फरमाती थी आप के इन्ना सईद हक्का सईद कुल्ला सईद मन अहब्बा अलियन फी हयातिही व ममातिही, आह 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 कितना खुश नसीब है, सआदत से माला माल है, इतना काबिले रश्क फातिमतु ज़हरा है جو کہ جس کا پورا وجود حب علی ابن ابی طالب سے مملوء ہو, بھرا ہوا ہو. وہ بیوی جو اپنے زمانے کے امام کے لیے جان دے رہی ہیں عشق سے, وہ ہمیں کہہ رہی ہیں کہ جب صبح اٹھو تو اپنے زمانے کے امام کے ساتھ تجدید عہد کرو. پہلا عمل ہم نے کیا کرنا ہے؟ دعائے عہد پڑھنا ہے. دعائے عہد ضروری نہیں ہے کہ آپ پورا پڑھ لیں, چھوٹا سا ٹائنی سا بھی ہے. ٹھیک ہے, میں یوتھ سے کہنا چاہ رہی ہوں, آئی ڈونٹ نو کون بیٹھا ہوا ہے کون نہیں, بنین کہاں ہے, سب کو بلائیں, مجھے دیکھنا ہے انہیں. اور بہت سے ایسے اعمال انشاءاللہ ہم بتائیں گے جو آسان, پریکٹیکل اور ڈوئبل, اور جو ہمارے لیے بہت ہی مؤثر, اثر گزار اور منقلب, مبدل, من السیئات الى الحسنات بن سکے. لہذا دعائے عہد اگر آپ سب پڑھتے ہیں, ماشاءاللہ بڑے تو پڑھتے ہیں, بچوں سے میں کہہ رہی ہوں وہ چھوٹا والا آپ پڑھیں. جیسے ہماری جو کلاس ہوتی ہے, کلاس سے پہلے ہم سب کے سب پڑھتے ہیں آیت اللہ وحید خراسانی کی کلاس میں, جو حرم میں ہوتی ہے, مسجد اعظم میں ہوتی ہے. اور اس میں مثلا دیکھیں, اس سے آپ کو ایک سوچ, ایک ویژن ملے گی. صحیح, دعا کو صرف ایک زبانی نہیں لینا نا, ہم نے طرز حیات کو بدلنا ہے, اپنی زندگی کے طریقے کو بدلنا ہے, فکر فاطمی لینا ہے, صبح فاطمی بنانا ہے. آپ مثلا کہتے ہو اللهم بلغ مولانا صاحب الزمان, کیا پہنچا دے صلوات اللہ علیہم من المؤمنین, مؤمنین کی جانب سے, فی مشارق الارض و مغارب, نمبر ون, یا برہا و بحرہا, سہلہا و جبلہا, حیہم و میتہم. آپ سب مجھ سے بہتر, والدی و ولدی, پھر آخر میں ہے وعنی وعنی. دیکھیں یہ فکر, یہ سوچ, کام یہاں پر ہونا چاہیے. اصل میں ہم نے اپنے طرز تفکر کو بدلنا ہے کہ کس انداز سے ہمیں سکھایا جا رہا ہے کہ سب خوشی کا راز یہاں پنہان ہے. آج سائنس بھی کہتی ہے کہ جتنا آپ میں کرو گے, میرا گھر میرے بچے, صرف اور بالکل دوسروں کے بارے میں تھوڑا سا اگنور کرنا, تو کیا ہوتا ہے, خوشی نہیں ملتی, چلی جاتی ہے, اس کا ڈیوریشن بہت کم ہوتا ہے, ہلکا سا ہوتا ہے, سستا سا ہوتا ہے, اور حقیر سا ہوتا ہے, بہت ٹیمپریری ہو جاتا ہے, اور دوبارہ انسان وہی پلٹ جاتا ہے. لیکن جب آپ خوشیاں بانٹنا شروع کر دو, دوسروں کے بارے میں سوچنا زیادہ شروع کر دو, اور یہ وہی دعائے عہد ہے جہاں جس جس ہستی نے کے ساتھ ہم دعائے عہد سے اس انداز سے ان پر سلام اور درود بھیج رہے, وہ ہستی کون ہے؟ وہ فرزندِ زہرا. جناب زہرا نے کیا کیا؟ جناب زہرا نے مسلسل کہا الجار ثم الدار. الجار ہے نا, ہماری زندگیاں کیا ہے؟ الدار. الدار means me and my life. ادارو 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 ادارو, پھر سما سما سما, آئی ڈونٹ نو کب وہ سما 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 سما. بڑی مشکل سے کسی کو ہم دل سے کسی کے لیے کچھ کرتے ہیں, ہم تو گریٹیٹیوڈ اور شکر گزاری کے اس ادنا سے ادنا سے ادنا لیول پر بھی آ کر ڈگمگا جاتے ہیں, جہاں رب نے ہمیں اتنی نعمتیں ہمیں دی ہیں اس کو بھی ہم نہیں دیکھتے. اور صبح جو ہے وہ پازیٹیولی کبھی کبھی نہیں کر پاتے, تبھی ہر دوسرا بندہ شاید کہہ رہا ہوتا ہے کہ میں بہت خوش نہیں ہوں, میں خوش رہنا چاہتی ہوں لیکن خوش نہیں ہوں, کیا کروں, مجھے خوشیاں چاہیے, سکون چاہیے, لیکن پریشانی ہے, پریشانی جان نہیں چھوڑ رہی. کیا وجہ ہے, کیا وجہ ہے, راز کیا ہے؟ یہاں یہ بتایا جا رہا ہے کہ جب آپ, حدیث میں بھی ہے کہ من اصبحا اکبر و ہم دنیا, جو صبح کرے اور اس کا ہم و غم کیا ہو, دنیا ہو, کیا ہے مجھے کرنا ہے, ٹینشن یہ ہے وہ ہے, یہ لسٹ آف یو نو تھنگس ٹو ڈو, تو حدیث کہہ رہی ہے من اصبحا و اکبر و ہم دنیا کیا ہو جاتا ہے, جعل اللہ الفقر بین ایدیہ وشتت علیہ امرہ, کیونکہ وہ دنیا کی فکر اور غم میں صبح کر رہا ہے, صبح فاطمی نہیں کر رہا, صبح دعائے عہد نہیں کر رہا, تو پھر کیا ہوتا ہے, مشکلات اس کے سامنے مجسم ہو جاتی ہے, اور اس کی لسٹ ختم نہیں ہوتی, کام سمٹتے ہی نہیں ہیں, پھیلتے چلے جاتے ہیں. لیکن دوسری جانب کہا گیا ہے من اصبح و اکبر و همه آخرته, کیا ہوگا, جعل القناع فی قلبه و جمع له امره. کیا کہنا, جس نے اٹھتے ہی صبح صادق, فجر کو, والفجر میں ہم کیا کہتے ہیں, فجر کو جو حقیقی فجر ہے, طلوع فرزند زہرا امام عصر صاحب الزمان عجل اللہ تعالی فرجہ الشریف, آپ جب متصل ہو جاتے ہو زمانے کے رابطے بین الخالق والمخلوق کے ساتھ, تو آپ کی تو قسمت بدل جاتی ہے, نصیب کھلنے لگ جاتے. جس کے ہم و غم و فکر کا آغاز روح و جان و اور سب کے فکر میں ہو, کیا ہوتا ہے, پروردگار عالم ایک ثروت, ایک دولت, ایک بہت ہی بڑا خزانہ اس کے قلب میں ڈال دیتا ہے. وہ استغنا, وہ طلب غنا کرتا ہے, اپنے آپ کو بے نیاز سمجھتا ہے کہ میرے پاس اللہ ہے, اہل البیت ہے. اور پھر وجمع علیہ, اب اس کے کام جو ہے نا ہوتے بہت زیادہ ہے, لوگوں کو مشکل لگ رہے ہوتے, لوگوں کو درد درد لگتا ہے, مشکل, لیکن اس کو نہیں لگتا. فیلنگ کی باتیں ہو رہی ہے, کوئی یہ نہ سمجھے کہ جب ہم کہتے ہیں کہ ہاں آپ یہ ذکر پڑھو گے تو یہ ہو جائے, اس کا مطلب ہے آپ پر کوئی مشکل نہیں آئے گی, یہ نہیں ہوتا. دنیا ہے ہی دار البلاء والابتلاء والامتحان, نو ڈاؤٹ اباؤٹ اٹ, لیکن وہ مشکل نہیں ہے. مشکل کیا ہے, مشکل یہ ہے کہ ہم مشکل کو مشکل سمجھتے ہیں, صحیح نا, یہ مشکل کو مشکل نہ سمجھنا اور انجوائے کرنا اور شکر کرنا, یہ ہمیں کون سکھائے گا, یہ درے سیدہ, یہ درے ام الائمہ, جو مشکل کشائے ائمہ ہے, یہ ام صحیح معنی میں ام ہے. ہم شکر کے اس ادنا درجے پر بھی نہیں ہیں, ہمیں جب خدا کچھ دیتا ہے تو ہم اتنا نیگیٹو سوچتے ہیں, جبکہ یہ دعائیں کیا بتا رہی ہے, دعائیں عہد بتا رہی ہے, نہیں صرف جب خدا آپ کو نعمت دے تو اس پر شکر نہ کرو, بلکہ دنیا کے کسی کونے میں اگر آپ کو خبر ملتی کہ فلانی کو کچھ مل گیا ہے, ٹھیک ہے, آپ جانتے بھی نہیں ہو اس کو, مثلاً لوگ ترس رہے ہیں, مثلاً آئی ڈونٹ نو پاکستان کے اس شہر میں کاش بارش ہو جائے, تو آپ کو خبر ملتی وہاں بارش ہوئی ہے فلاں شہر میں, اور وہ سارے کھیت والے اور زمیندار جو ہیں وہ بارش کے تڑپ رہے تھے, آپ خوشی سے سجدہ بریز, الحمدللہ وہ جو مشرق و مغرب و جبل و سہل و بر و بحر میں لوگ ہیں انہیں کچھ مل گیا, اور آپ کا پورا وجود مسرور شاداب ہو جائے. اس وسعت صدر کی منزل تک ہمیں سیدہ لے کر جا رہی ہے, کم از کم ہم وہاں پر پہنچے, نہ کہ ہم اپنی خوشیوں کو بھی نہ دیکھیں اور خدا نہ خواستہ راضیہ بننے کے بجائے شاکیہ بن جائے اور شکایت کرتے رہیں. لہٰذا پہلا عمل کیا ہے, انشاءاللہ ہم نے دعائے عہد کا بے شک ایک پیراگراف, ایک منٹ, دو منٹ سے زیادہ نہیں لگیں گے, آپ پڑھیں, چھوڑے نہیں, چلتے پھرتے بھی پڑھ سکتے ہیں آپ. اگر مثلاً آپ بریک فاسٹ تیار کر رہے ہو نماز کے بعد, اس وقت پڑھ لو, بہانے نہیں کرنے چاہیے کہ میرے پاس ٹائم نہیں ہے, میں تو سورہ یاسین پڑھتی ہوں, میں تو یہ پڑھتی ہوں, میں تو وہ پڑھتی ہوں, باری باری پڑھ لو, کچھ کر لو, لیکن کرو, اس کو اپنی زندگی کا حصہ بنا, نمبر ون. نمبر ٹو, جو بہت تاکید ہمیں ملتی ہے صبح فاطمی کے لیے, وہ ہے سورہ توحید. کیوں؟ کیونکہ سورہ توحید کا تعلق صلاۃ فاطمہ الزہرا علیہ السلام سے بہت ہی زیادہ متصل اور ڈیپ کنیکشن ہے. آپ کو پتہ ہے نماز حضرت زہرا بغیر سورہ توحید کے نہیں ہے, لہٰذا آپ سورہ توحید کے بارے میں پڑھے, کہا 11 مرتبہ پڑھو, 50 مرتبہ پڑھو, 100 مرتبہ پڑھو, 1 مرتبہ پڑھو, پڑھو ضرور, چھوڑو نہیں, ضرور پڑھو. کیوں؟ کیونکہ یہ سورہ توحید بہت سی مشکلات کو دور کرتا ہے. کیسے؟ باقاعدہ روایت میں کہ من صلی الفجر وجلس فی مجلسہ یا فقرع قل هو اللہ احد 10 مرات, کہ جو نماز صبح کے بعد اپنی جگہ پہ بیٹھا ہے اور 11 مرتبہ کیا پڑھتا ہے, سورہ توحید پڑھتا ہے, تو پتہ ہے کیا ہوتا ہے, اس دن شیطان جتنی بھی لالچ کرے, ولو حرص الشیطان, شیطان چاہ رہا ہے آپ غمگین ہو, آپ ڈپریس ہو, آپ پریشان ہو, آپ کا مائنڈ ادھر ادھر جائے, الجھتے رہے آپ, لیکن یہ 11 بار سورہ توحید شیطان کی اس لالچ اور امید کو یأس اور ناامیدی میں بدل دیتا ہے. کہتے اس دن غم آپ کے قریب نہیں آتے, لا یتبع علی ذلک ذنب, گناہ غم لاتا ہے. غم کو غم اسی لیے کہتے ہیں, غم اصل میں عربی لینگویج میں کہتے ہیں دم کو, ٹیل کو, کوئی چیز آپ کرے اس کے پیچھے جب کچھ آ جائے, پیچھے پیچھے کہتے ہیں نا دم کی طرح میرے پیچھے پیچھے آ رہی ہو, یعنی گناہ پیچھا نہیں چھوڑتی, پیچھے پیچھے پڑی چپکو جو ہے نا, جو تنگ کرتی رہے اسے کہتے ہیں گناہ, ذنب. ذنب عربی زبان میں اسی لیے اس کو کہا جاتا ہے. تو کہا اس دن کوئی ذنب نہیں آئے گا, کوئی چیز آپ کو بودر نہیں کرے گی, بھگ نہیں کرے گی, تنگ نہیں کرے گی. 11 مرتبہ آپ نے سورہ توحید پڑھا, اور پھر اگر آپ اس کو 50 ٹائمس کر دیں, 50 مرتبہ پڑھیں, تو باقاعدہ لکھا گیا جو 50 مرتبہ اگر سورہ توحید کوئی پڑھتا ہے تو کیا ہوگا, اس کے 50 سالہ گناہ, 50 جو اس نے گناہ کیے وہ معاف کیے جائیں گے, اور اگر کوئی 100 مرتبہ پڑھ لے اس کا اپنا بہت زیادہ ثواب بتایا گیا ہے. اور پھر نبی اکرم صلی اللہ علیہ وآلہ وسلم نے فرمایا ہے, چار آیات پر مشتمل یہ پیاری سی مختصر سی حسین سی سورہ جو ہے, وہ جو اس کو پڑھتا ہے عالم محشر میں اس کو ایک عجیب ٹائٹل کے ساتھ بلایا جائے گا, اس کے سر پر ایک تاج ہوگا جس پر یہ لکھا ہوگا کہ یہ مادح اللہ ہے, اللہ کی مدح و ثنا کرنے والا آ گیا, سورہ قل ہو اللہ کا قاری آ گیا. اگر آپ چاہتے ہیں آپ کے تشییع جنازہ میں ایک ہجوم ہو, ایک رش ہو, ایک بہت ہی اہتمام کے ساتھ تشییع جنازہ ہو جائے, جس طرح سعد بن معاذ کا تھا, کیا تھا کہ زمین پر پاؤں رکھنے کی جگہ نہ ہو, سوئی گرنے کی جگہ نہ ہو, کل عرض پر, کہتے ہیں سعد بن معاذ کا بہت فرشتے, اتنے فرشتے آئے تھے کہ زمین تنگ پڑ گئی تھی جس طرح شب قدر میں. کیوں اتنے فرشتے آئے؟ کا سورہ توحید کی وجہ سے, یہ آپ کو تنہا نہیں چھوڑتا, اس لیے ہر رکعت میں جناب سیدہ کی جو مستحب نماز ہے اس میں سورہ توحید کو کثرت سے پڑھنے کو کہا ہے. اور پھر حدیث یوں بتا رہی ہے, پہلی آیت جب آپ سورہ توحید کی پڑھتے ہو پہلی آیت, تو پروردگار عالم پہلی آیت کے بدلے میں قاری سورہ توحید پر 1000 مرتبہ محبت اور پیار سے دیکھتا ہے, 1000 نگاہ لکھا ہوا ہے, 1000 نظر ڈالتا ہے. دوسری آیت کو آپ نے پڑھا, بسم اللہ الرحمن الرحیم, قل ہو اللہ احد, 12 سے زیادہ اس میں حروف بھی نہیں ہے. آپ کو پتا ہے آپ جتنا زیادہ قرآن پڑھیں گے مرہم زخم و ظلم و درد ام الائمہ بنے گا. انشاءاللہ ان دنوں میں کثرت کے ساتھ سورہ کوثر پڑھیں, سورہ دہر پڑھیں, سورہ قدر پڑھیں, آپ کے پاس ورائٹی آف سور القرآن موجود ہے. اور جتنا آپ قرآن پڑھتے جا رہے ہیں کیا ہو رہا ہے, ان دلوں میں وسعت آ رہی ہے, ربیع القلوب. آیت اللہ بہجت کہتے ہیں لوگ ذکر کی تلاش میں ہوتے ہیں, مجھے کوئی ذکر دو, مجھے کوئی ذکر دو, مجھے کوئی ذکر دو. سب سے بڑا ذکر, منبع ذکر, سر چشمے سکون و ربیع و خوشی و ذکر جو ہے وہ قرآن ہے, اس کو کیسے ہم نگلیکٹ کر لیتے. اچھا اور حسین انسان کے قلوب کے لیے تحفہ جو ہے وہ یہ ذکر توحید اور ذکر قرآن ہے. لہذا انشاءاللہ کہ اس ذکر کے ذریعے ہم اپنے آپ کو منور کریں. پہلی آیت آپ نے پڑھی قل ہو اللہ احد, ایک حرف کے بدلے میں ایک معجزہ ہو جاتا ہے, کلمے کی بات نہیں ہو رہی. اللہ الصمد آپ نے کہا تو پروردگار عالم آپ کی 1000 آوازوں پر جو ہے وہ لبیک کہتا ہے, آپ کی آواز کو پسند کرتا ہے. تیسری آیت آپ نے پڑھی اللہ الصمد لم یلد ولم یولد, یہ ایک چھوٹی سی آیت کے بدلے میں پروردگار عالم آپ کی 1000 تمناؤں کو پورا کرتا ہے, لکھا ہوا ہے, باقاعدہ حدیث ہے. اور چوتھی آیت جب آپ پڑھتے ہیں تو آپ کے سامنے ان حاجتوں کو پیش کر دیتا ہے, آپ کے سامنے حاضر کر دیتا ہے. اب یقیناً آپ کے ذہن میں سوال آئے گا کہ ہم نے تو اتنی دعائیں کی, اتنی دعا کر کر کے ہم تھک جاتے ہیں, لگتا ہے خدا سنتا ہی نہیں ہے, جواب ہی نہیں دے رہا, کوئی کہیں سے کوئی سائن کوئی نشانی کچھ نظر نہیں آتا. ये क्या है, ये दुआएं कहाँ जाती है, इतनी मेहनत, बहुत मेहनत है। वो पुकार, वो इस्तगासा, वो फरियाद, वो बुका, वो सब कहाँ है या रब, मैंने तुझे बहुत पुकारा, अब मैं थक गया। तो परवरदिगार आलम हमें यूं जवाब दे रहा है कि मैं एक तरीके से तो नहीं जवाब देता ना, तू इतना महदूद है, एक ही तरीके को तूने पकड़ रखा और कहते बस यही है जवाब का रास्ता, बस मुझे ऐसे ही चाहिए। जिस तरह एक छोटा सा बच्चा जब आइसक्रीम मांगता है, मसलन दे दो दे दो दे दो, अगर माँ नहीं देना चाहती और कहती है कल दूंगी तो उस पर कयामत आ जाती है, कल तो क्या, वो कहते एक घंटे बाद, वो घंटा कब गुजरेगा। अल्लाह हमसे कहते एक साल बाद, 40 साल के, वो 40 साल, पागल हो जाएंगे हम लोग, 40 इयर्स हम इंतजार करें। ये कुरान में है, मूसा और हारून अलैहिस्सलाम से रब ने कहा इस्तजब दावतकुमा, तुम दोनों की दुआएं मैंने जवाब दे दिया, खत्म, तैयार है, कब मिलेगा, कहा 40 साल बाद मिलेगा, कोई बात नहीं। तो रब कहता है मैं देता हूं 3 तरीकों से, तूने एक को पकड़ लिया, तू है ही इतना छोटा छोटा, महदूद महदूद, लिमिटेड लिमिटेड सोचने वाला। देता हूं नंबर वन जिस तरह, जिसको तू देना समझता है कि पटक से यही पर दे दिया, जो तूने मांगा वो दिया, कितनी छोटी सी चीज है, जो हम मांगे वो दे दे। जिस तरह एक बच्ची एक शॉपकीपर के पास गई, शॉप में गई और बड़ी मुअद्दब, बहुत अच्छी सी थी, आजकल की बच्चियां होती है ना बात, बड़ी स्वीट सी। तो शॉपकीपर को इतना अच्छा लगा कि कितनी अखलाक मैनर्स वाली है, कहा बच्ची यहाँ कैंडीज पड़ी हुई है, जितना उठाना है उठा लो। तो कहा अंकल आप खुद दें, कहा नहीं तुम खुद उठाओ, कहा नहीं अंकल मेरे हाथ तो छोटे से, आप देंगे तो दोनों बड़े बड़े हाथों से, आप दे कौन सा देना है, बेहतरीन दे और अपने साइज का दे, अपने मुताबिक, मैं क्या लूंगी, मुझे क्या आता है। हम खुद अपनी मर्जी को समझते हैं, हाँ मुझे मिल गया, जबकि जब वो दे अल्लाह, या वो देता है जो हम मांगते हैं फौरन, या उससे बेहतर देता है, या उससे भी ज्यादा बेहतरीन देता है, उस बेहतरीन के लिए कभी जो है वो, ये दुनिया छोटी होती है तो कहता है यहाँ नहीं वहां, हम कहते हैं वहां है ही नहीं, प्रैक्टिकली प्रैक्टिकली हम भूले हुए होते हैं, हम कहते हैं हाय जिंदगी गुजर गई अब क्या करना, ये कहाँ के जुमले हैं, ये कहाँ की फिक्र फौसमी है। लिहाजा इंशाल्लाह पहला अमल हमने दुआ अहद नंबर 2 सूरह तौहीद, और आखिरी एक जुमला और मतलब आपके साथ शेयर करना चाहूंगी, बशर्ते सलवात बर मुहम्मद व आले मुहम्मद। अच्छा आई थिंक 10-20 मिनट हमारे पास है जी। एक और हसीन तरीन खजाना सुरूर रिजायत दरगाह फातिमी से जो हम हासिल कर सकते हैं वो है नहला। वो नहला मैं ढूंढ रही हूँ यहाँ कोई है कि नहीं। नहला, नहला कहते हैं गिफ्ट को। उम्मुल आइम्मा को 2 तरह के नहला रहमतुलिल आलमीन की जानिब से मिले, एक मुल्की एक मलकुती, एक दुनियावी एक आर्शी एक फर्शी। एक हम सब जानते हैं फदक है, मसलन गिफ्ट के तौर पर मिला, ये एक जमीन है हमें नजर आ रहा है, हमें पता चल रहा है। दूसरा जो तोहफा है वो बड़े मजे का है, वो तोहफा क्या है, वो ऐसा नहला है, नहला तोहफा जिसकी सदा, जिसकी तारीफ, ओह जिसके पावर पर हर मासूम ने इतने मजे मजे के जुमलात और हदीस बयान की, वो नहला क्या है, तस्बीह है उम्मुल आइम्मा सलामुल्लाह अलैहा। अगर एक तस्बीह है तो मुझे दे दीजिए, तस्बीह उम्मुल आइम्मा खुशी का राज है, इसको एक खजाने के तौर पर लें और अपने बच्चों को भी समझा दें, जवानों को भी समझाएं कि ये कैसे हासिल हुआ और इसके जरिए हम अपनी जिंदगियों में कैसे खुशियां ला सकते हैं, ये बहुत ज्यादा अहम है। ठीक है, हमें पता है सवाब है, हम पढ़ते हैं, ठीक है हमें पता है नमाज के बाद अगर हमने पढ़ा, हमें मालूम है कि हमारे इमाम ने फरमाया कि 1000 मुस्तहब रकअत एक तरफ, 1-2 मिनट की ये तस्बीह ज्यादा अफजल है। 2 मिनट, आई डोंट थिंक सो 2 मिनट भी लगते हैं। मैं तो कहती हूँ खवातीन जब आपस में जब खुदा हाफिजी कर रही होती है ना, थैंक यू, तो खुदा हाफिज करते करते क्या करती हैं, खड़े खड़े बहुत सी बातें करती है ना, वो ताकीब है, यानी ताकीब यानी अकब, अकब यानी बाद, यानी मीटिंग खत्म हो गई, अच्छा खुदा हाफिज, अच्छा फिर ये करना होगा, यानी ताकीबात मीटिंग है वो, ताकीबात नमाज, यानी नमाज खत्म होगी आफ्टर नमाज, हमारी मीटिंग खत्म हो गई, लेकिन खड़े खड़े हम लोग क्या गप्पे मारते हो, कभी तो मर्द बेचारे कहते बस करो, ये खत्म ही नहीं हो रही वो आखिरी खुदा हाफिजी, जो मुसब्बिह तस्बीह है उम्मुल आइमा है, वो आशिकाना तौर पर नमाज से खुदा हाफिजी करता है, और वो इश्क इंशाल्लाह 60 सेकेंड्स में ना हो, कम से कम उसको 90 सेकेंड्स बना दे, ठीक है, 90 सेकेंड्स बनाए, वाकई कुछ कुछ होता है जब आप सही अंदाज से थोड़ा, इवन इवन 90 सेकेंड्स भी लगाए, मैंने मैंने गिना है सेकेंड्स को गिना, मैंने कहा देखती हूँ ये क्या है जिस पर हम इतने अटके हुए, और हम यू 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 चले जाते हैं और पता नहीं क्या कर रहे होते, ये ऐसा तोहफा है जिस तोहफे के बारे में इस अंदाज से हमें दर्स मिल रहा है आजकल, बहुत ज्यादा ये टॉपिक हम सबको जरूरत है कि मेंटली हम कैसे हेल्दी फिट सेहतमंद रहें, जिस्मानी तौर पर माशाल्लाह माशाल्लाह परवरदिगार आलम हमें इसी तरह सेहतमंद रखें, लेकिन जिस्म सही है बहुत से लोगों के, लेकिन मेंटली या अंदर अंदर से रवानी तौर पर बहुत बीमारियां, इला माशाल्लाह बीमारियां मौजूद है, तो मेंटल हेल्थ के लिए किस अंदाज से हम इस तस्बीह से फायदा उठा सकते हैं, इस खजाने से अपनी जिंदगियों को मुनव्वर कर सकते हैं। देखिए जिनाबे उम्मुल आइम्मा, ये शान सुदूर है तस्बीह उम्मुल आइम्मा की, जिस तरह कुरान के सूरों के शान नुजूल होता है, इस तरह जो अहादीस हैं, जो मीटिंग्स हैं, जो सीरत है, उसका एक शान सुदूर है, शान सुदूर हम सबको पता है कि जनाबे उम्मुल आइम्मा सलामुल्लाह अलैहा की जिंदगी एक्सट्रीमली बिजी इन दैट सेंस कि आपकी बहुत सारी ड्यूटीज थी, हम लोग बहुत ही लिमिटेड जानते बीवी के बारे में, जो भी हमें पता है वो बहुत ही कम है, लेकिन उससे भी ज्यादा हम कम जानते हैं। देखिए आपकी जिम्मेदारियों में ये थी कि आप उम्मुल उलूम हैं, ठीक है, आप हम वजने बाबुल इल्म हैं, आपने अपने हफ्तों के दिनों को डिवाइड कर रखा था, मसलन सैटरडे कुरान के लिए पढ़ाना, पढ़ाने का काम, संडे अखलाक के लिए, मंडे अकाइद के लिए, ट्यूसडे आप जो है वो तारीख बता रही हैं, फिक बता रही हैं, और आपकी दूसरी इतनी जिम्मेदारियां थी, हत्ता जनाबी फिज़ा सलामुल्लाह अलैहा के बारे में कि एक दिन जो आप इस्तराहत फरमाती थी उसमें बाकायदा पढ़ती थी, पढ़ना वाजिब था, समझना वाजिब था, हमारी तरह नालायक नहीं, हम तो इल्म से इतने दूर मस्त वक्त जाया करते रहते हैं, जबकि उम्मुल आइमा की जिंदगी में पढ़ाना, इल्म को बांटना आपकी जिम्मेदारियों में से, फिर असहाबे सुफा के अलावा जितने भी मसाइल है मदीना में उनको आप हल कर रही हैं, ऐसा नहीं कि घर में बैठी, आप शादियों में जाती थी कि नहीं, आप बीमारों की आयादत के लिए जाती थी कि नहीं, आप मुझे बताएं तो सही, ये हमने इतना महदूद क्यों कर दिया है, आप एक्टिव ही ना हो माशरे में जहां जरूरत है, जहां आप जिस शान शौकत के साथ आप जा सकती हो आप ना जाइए, हो सकता है नहीं हो सकता, आप घर में बैठे और कहें कि फलानी बीमार, आप जनाबे अस्मा बिनत उमैस जब तशरीफ लाए और जब जनाब जाफर तैयार की शहादत हुई तो खाना पका पका कर कौन लेकर गई, तसलियत के लिए कौन गई, बच्चों का ख्याल किसने रखा, कितना मेरी सैयदा घर से बाहर निकली, कितनी जिम्मेदारियां थी, और फिर जौजा जौजा अली मुर्तजा होने के एतबार से आपकी जिम्मेदारियां हजार बराबर हो जाती है, इसलिए बीबी को कंपेयर ना करें आम खवातीन से कि अच्छा उनके घर में भी तो बहुत से काम थे, बीबी के क्या वो भी तो चक्कियां पीसती थी, उनके पास भी तो बच्चे थे, है ना, ये ना कहें आप, बल्कि आप देखें कि आप बिन्त रहमतुल आलमीन बाबुल इल्म के हमकुफ होने के एतबार से सयादत करते हुए सैयदा होते हुए आप पर हजारों किस्म की जिम्मेदारी है, इसलिए आप मदद तलब करने गई, खादिमा तलब करने गई, जब गई बेते इमामत से बेते नबूवत की जानिब, लेकिन आप बोल नहीं सकी, नहीं मांगा, देखिए यह हया ये शर्म, इस शाने सुदूर से मैंने 5 बहुत अहम लेसन्स निकाले जो हमारी जिंदगी में हर मरहले में इसकी शदीद जरूरत है, आजकल हम ऐसे ब्लंट हो गए, समझते हैं यू नो आई एम सो फ्रैंक विद माय माय पेरेंट्स, और जो मुंह में आता है बोल लेते हैं, वो अदब वो एहतराम वो पर्दा वो लिहाज, लिहाज को अनफॉर्चुनेटली वैल्यूज इतने बदल गए कि लोग समझते हैं लिहाज करने वाला जो है वो थोड़ा सा मसलन शाय है, डरपोक है, आई डोंट नो, कॉन्फिडेंस नहीं है, जबकि जिनाबे सैयदा निसाइल आलमीन अपने बाबा के सामने तशरीफ फरमा है और नहीं बयान कर सकी, लिहाज और शर्म और हया में, अदब में वो अट्रैक्शन, वो कशिश, क्या वो छोड़कर आई और पीछे नबी तशरीफ लाए और पूछा क्या आप क्या मांगने आई थी, फिर भी जिनाबे सैयदा नहीं बोल सकी। और अमीर मोमिनीन ने फरमाया कि जनाबे सैयदा एक खादिमा, एक मददगार, एक हेल्पर, किसी मुआविन की उनको जरूरत है घर के कामों के लिए, घर के काम और तस्बीह, इनका आपस में रब्त क्या है, ये जिस्मानी थकावट है और वो रूहानी अमल है, हम हमें तो कोई इतना कनेक्शन नजर नहीं आता, तो ये कनेक्शन भी हमें समझने की जरूरत है, जरा सा हम इस पे काम करें तो हमें कितनी ताकत मिलेगी, हम अनथक अनथक बन सकते हैं, इस दर से हमारा हौसला बुलंद हो सकता है, हमारे गुस्से दूर हो सकते, ना कि ये मुमकिन नहीं है, बिल्कुल मुमकिन। अभी अय्याम फातिमा फिर हम क्यों मना रहे हैं, इसीलिए मना रहे हैं कि हम थके ना लोगों से जल्दी, हम जल्दबाज ना बने, लोग बहुत जल्दबाज हो जाते हैं ना, कहते हैं अरे आपने ये अमल बताया था हमने 5 दिन किया कोई असर ही नहीं हुआ, जैसे एक्सरसाइज भी 1 महीना करके छोड़ देते हैं, हर चीज जल्दी, बस थोड़ा सा करते बहुत जल्दी है फिर छोड़ते भी उतनी ही जल्दी है, जल्दी क्या हर चीज फौरन फौरन चाहिए, ऐसा तो नहीं होता, आप हौसले से आराम से एक अमल को अंजाम देते जाए तो आपकी जिंदगियों में वाकई वो फिक्र, वो शोक, वो रग़बत, वो हौसला, वो सब्र, वो मिठास, वो ज़कावत और वो हलावत आपकी जिंदगियों में आप एहसास कर सकेंगे इंशाअल्लाह। लिहाजा जब अमीर अल मोमिनीन अलैहिस्सलाम ने कहा कि सैयदा एक खादिमा तलब करने आई थी, तो मेरे आका ने, मेरे मौला ने क्या दिया, रहमतुल्लिल आलमीन ने, जो मेहरबान तरीन बाप है अपनी मेहरबान तरीन बेटी को, कहते हैं ये जिक्र करो, ये जिक्र हल्लाले मुश्किलात है, जो चीज उम्मुल आइम्मा के मसाइल को हल करे वो हमारे मसाइल को हल नहीं करेगी। नंबर 1, आप देखिए इसमें 3 जिक्र है, एक अल्लाह अकबर, नंबर 2 अल्हम्दुलिल्लाह, नंबर 3 सुबहान अल्लाह। 3 क्यों है, 3 के अलावा फिर 3 3 बार बार आ रहा है, क्योंकि 33 34 30 30 बहुत ज्यादा है, इसकी हिकमतें बहुत होंगी, हम जो जानते हैं नथिंग, आगे और पता चलेगा, लेकिन हकीर सी जो मेहनत कुछ औरफा ने की है वो ये है कि जो ब्लॉकेज हैं, जो बंदिशें हैं, जो वसवसे हैं, जो शयातीन के हमलात हैं, जो खतरात हैं, वो ज्यादातर 3 जानिब से हमारे ऊपर आते हैं, एक हवाई है, एक फजाई है और एक जमीनी है। जैसे आप कहते हो अल्लाहु अकबर और उसको भी आप ब्रेक डाउन करते हो और 34 टाइम्स कहकर 34 जितने भी रास्ते हैं उन सब के सबको हटाते हो, जब वो ब्लॉकेज हटता है तो फ्लो और नूर और वो तमाम रहमतें बरकतें आपके करीब आना शुरू हो जाती हैं और हकीकतन इसका एहसास होता है। इसलिए 3 औकात में बहुत ज्यादा बताया गया है इस तस्बीह को पढ़े, एक तो यकीना नमाज के बाद मुत्तसिल कर दिया, नंबर 2 सोने से पहले, हम सोने को जा रहे होते समझते हम अकेले जा रहे हैं, नहीं, एक लश्कर या शयातीन या मलाइका दोनों चल रहे होते हैं और तवाफ कर रहे होते हैं और कहते हैं कि तू अपने दिन का एंड जो है वो बेमकसद काम से करो, स्क्रीन पर बैठे और सो जाओ, लेकिन जो फरिश्ते हैं वो कहते हैं नहीं, तस्बीह पढ़ो, तस्बीह पढ़ के जो सो जाता है वो तो सो गया बड़े मजे से, लेकिन परवरदिगार आलम ने उस तस्बीह उम्मुल आइम्मा के बदले में ऐसे फरिश्तों को रब खल्क करता है, आप तो सो गए लेकिन वो पहरा दे रहे हैं, वो आपकी नियाबत में तलबे मगफिरत परवरदिगार आलम से कर रहे हैं। जिस तरह हम खाना खाते हैं और हमें एहसास ही नहीं होता, हम बड़े मजे से खाना खा के बैठ जाते हैं लेकिन पूरा ये हमारा बदन अपना बेचारा मशीनरी जो अल्लाह ने बनाई हुई है उनका काम शुरू हो जाता है, इसी अंदाज से हमने तस्बीह पढ़ लिया, हम अपना काम हमने कर लिया, बाकी काम वो रब्बे जुलजलाल कर रहा है। ये बहुत बहुत ही हसीन टॉपिक है और इस पर हम बहुत मजे से भी गुफ्तगू कर सकते हैं इंशाल्लाह। मुझे इस लाइट की वजह से आप लोगों के चेहरे इतने मजे से नजर नहीं आ रहे और मैं बहुत ज्यादा इंजॉय नहीं कर रही, वो जिस तरह होता है ना वो फीलिंग्स जो आती हैं वो आप लोग दूर दूर लग रहे हैं इस लाइट की वजह से, देखते हैं इंशाल्लाह अगर हम कुछ और कर सकें इंशाल्लाह। परवरदिगार आलम हमारे ان ایام تقدیر ساز کو حقیقتاً ہمارے اعمال میں انقلاب کا باعث بنائے انشاءاللہ. ہماری افکار, ہماری صبح, ہماری شام کو فاطمی صبح و شام میں تبدیل کریں, تاکہ انشاءاللہ پروردگار عالم ہمارے امور عسر کو یسر میں بدل دے. آئیے ان قلوب کو لے چلیں اس شہر کی جانب جس شہر کا نام مدینۃ الرسول. لیکن مدینۃ الرسول میں بنت رسول پر کیا گزری؟ وہ شہر جو مدینہ نبی کی وجہ سے بنا, وگرنہ یثرب تھا, اور وہی شہر اب اس انداز سے جناب زہرا کو سانس لینے نہیں دے رہا. جہاں بی بی بیٹھ کر مرثیے پڑھتی تھی اس درخت نے بھی سایہ دینا چھوڑ دیا. عزاداروں, وہ شہر بی بی کے بعد ام ایمن کے لیے رہنے کے قابل نہ تھا. جناب ام ایمن جنتی خاتون ہے, شہر مدینہ چھوڑ دیتی ہے, بیابانوں کی طرف چلی گئی. جب بھوک اور پیاس نے حملہ کیا, جملہ سنے بی بی نے اپنے ہاتھوں کو بلند کر کے کہا, یا رب کیا یقین ہے, کیا عظمت ہے جناب ام ایمن کی. کہتی, یا رب انا خادمت فاطمت الزہرا. اے رب, ایک خادمہ زہرا کے ساتھ تو ایسا کرے گا کہ وہ زہرا کے غم میں عزادار ہو, زہرا کے درد کو یاد کر کے اشک بہائے, اور تو اسے تنہا غریب پیاسا چھوڑ دے. یہاں یہ دعا کی جناب ام ایمن نے, وہاں جنت سے پانی, ایسا پانی, ایسا طعام, ایسا شراب نازل ہوتا ہے جو 7 سال تک خادمہ فاطمہ الزہرا کو غنی بنا دیتا ہے. یعنی اس کے بعد بی بی کو نہ بھوک لگتی تھی نہ پیاس. یہ کیسا طعام ہے جو اس جسم کی جنسیت کو ہی بدل دے؟ یہ کیسی نسبت ہے جناب زہرا کے ساتھ؟ ام ایمن نے مدینہ چھوڑا, امام حسن مجتبی نے اس گلی کو چھوڑ دیا. 40 سال کے بعد جب مغیرہ کو دیکھا تو کیا کہا فرزند زہرا نے؟ کہا, مغیرہ, وہ گلی یاد ہے جس میں میں اپنی ماں کے ہاتھ کو تھام کر آ رہا تھا. ایسی ضربت تو نے لگائی کہ اب چھوٹا سا بچہ ماں کا ہاتھ نہیں تھام رہا, بلکہ جوان ماں بچے کا سہارا لے رہی ہے. اس غم کو امام حسن مشتبہ نہ بھول سکے, رو رو کر اپنی ماں کو یاد کرتے اور کہتے, میں اس گلی سے نہیں گزر سکتا. لیکن عزاداروں, اسمر السامرین پر ہمارا سلام, انہی گلیوں میں علی مرتضی ظالموں کو دیکھتے رہے, جہاں اسلام کا فائدہ ہو ان کی مدد بھی کرتے رہے. ہائے قلب اولین مظلوم عالم علی مرتضی پر سلام. آئیے آئیے توسل کریں نا, یوم جمعہ بھی ہے, یوم دعا بھی ہے, جناب زہرا ہمارے پاس ہے, یہ وقت وقت استجابت ہے. بی بی کو یوم جمعہ سے خاص محبت تھی, ایک خاص اہتمام تھا. بی بی, ہم نے آپ کی تسبیح کا ذکر کیا, ہم جب بھی آپ کی تسبیح پڑھتے ہیں آپ کی آواز ہمارے کانوں میں پوچھتی ہے. بی بی, جب بھی یوم جمعہ آتا ہے سیدہ, ہم آپ کی دعاؤں کو, قنوت کو یاد کرتے ہیں, آپ کے آخری فرزند کے ظہور کے لیے دعا کرتے ہیں. عزاداروں, آج امام زمان اس قبر پر موجود ہے جس قبر پر کوئی چراغ جلانے والا نہیں ہے، بے چراغ قبر ہے، لیکن ہم سب کے دلوں میں چراغ محبت امامت کو روشن کر کے چلی گئی۔ مخفی قبر ہے لیکن ہمارے دلوں میں ایمان کو عیا کر کے چلی گئی۔ السلام علیک یا بنت رسول اللہ، السلام علیک یا قرۃ عین رسول، یا سیدتنا و مولاتنا، انا توجعنا واستشفعنا وتوسلنا بك الى الله وقدمناك بين يدي حاجاتنا، يا وجيهتان عند الله، يا سيدة يا وجيها صرخ روحي قابل الشان منزلة سيدة، اشفع لنا عند الله، آئیے کوفہ چلے اولاد جناب سیدہ، جہاں جہاں تھے وہاں مجلس سے جناب سیدہ کو برگزار کرتے تھے، امام رضا نے طوس میں، امام کاظم نے بغداد میں، امام صادق کوفہ میں۔ بشار نامی ایک شخص کہتا ہے، ایک دن میں امام صادق کے پاس آیا، میں نے دیکھا امام انگور تناول فرما رہے ہیں، مجھے کہا تم بھی کھاؤ، میں نے کہا میں نہیں کھا سکتا کیونکہ میں ایک ایسا منظر دیکھ کر آیا ہوں کہ خاتون جب زمین پر گری اس کی کمر ٹوٹی، اس نے ظالمین ام الائمہ کو یاد کیا، یہاں پر اس نے لعنت بھیجی، سلام جناب سیدہ پر بھیجا، وہاں اسے مامورین گرفتار کر کے لے گئے۔ یہ سننا تھا امام جعفر صادق اپنی اس تمام قامت کے ساتھ بلند ہوئے، تیزی کے ساتھ مسجد سالہ کی جانب گئے، سجدہ بے ریس ہوئے، دعا کی دعا کی، سر سجدے سے اٹھا کر کہا، اے شخص جا اس خاتون سے کہو وہ اب آزاد ہو گئی، اس کو میرا سلام، یا امام جعفر صادق، یہاں آزاداران سید الائمہ ام الائمہ بیٹھی، یا امام آپ ہمارے لیے دعا کیجیے، یوم جمعہ ہے، جناب سیدہ اپنی زندگی کے آخری ایام کو اس طرح سے گزار رہی ہے کہ آپ خود فرماتی ہیں، بابا سے بین کرتی ہے، مرثیے پڑھتی ہے کہ یا ابتا بقیت وحیدا فریدا متحیرا معصبۃ الرأس باقیۃ العین محترقۃ العين، بابا آپ کے بعد فاطمہ تنہا تنہا، فاطمہ کے سر پر ہمیشہ عزا عزا کا چادر بندھا ہوا ہے، فاطمہ کی آنکھیں باقیا ہے، قلب محترق ہے، آزادارو وہ ام الائمہ جو انفرادی طور پر بھی روتی، اجتماعی طور پر بھی روتی، گریہ کر کر کے جب اس دنیا سے جانے لگی تو کیا کہا، اے قابض ارواح جلدی آؤ، میری روح کو قبض کر دے، میں اس سے زیادہ اذیت برداشت نہیں کر سکتی۔ آزادارو بی بی فرماتی تھی، جب بھی کوئی مرتا ہے دن بدن میت کا غم کم ہو جاتا ہے، لیکن اے میرے بابا آپ کی رحلت کے بعد جتنے دن گزر رہے ہیں فاطمہ پر ستم بڑھتے ہی جا رہے ہیں۔ آزادارو چلے ہم مدینہ اس قبر سیدہ پر زیارت کرے، جس قبر کی زیارت رات کو علی مرتضی فرماتے ہیں۔ مولا علی نے کیا کہا؟ مولا علی مرثیہ پڑھتے تھے کہ رسول، یا رسول اللہ، جناب زہرا کے بعد میرا صبر قلیل ہو گیا، جناب زہرا کے بعد علی زندہ نہیں رہنا چاہتا۔ عزاداروں، بے شک کربلا میں فرزند علی نے ہر مصیبت کو دیکھا، لیکن امام صادق کہتے ہیں جو مصیبت علی مرتضی پر آئی وہ حسین ابن علی پر بھی نہ آئی۔ وہ کون سی مصیبت تھی؟ وہ مصیبت یہ ہے کہ زہرا مرضیہ پر ہاتھ اٹھائے جا رہے ہیں، بی بی کا پہلو شکستہ ہو رہا ہے، علی زندہ سامنے موجود ہے۔ عزاداروں، جب کربلا میں حسین پر آخری تیر لگا، آپ کربلا کی زمین پر گرے، دشمنوں نے خیموں کی طرف جب رخ دیا، فرزند علی نے کہا جب تک حسین زندہ ہے کوئی ماں بہنوں کی جانب ہاتھ نہ اٹھائے، لیکن ہاں مرتضی ہماری جان قربان ہو، فاتح خندق و خیبر پر زہرا تڑپتی رہی، علی دیکھتے رہے وہ مظلومہ، یا اسمر الصابرین یا علی مرتضی، الا لعنت اللہ علی القوم الظالمین، سيعلم الذين ظلموا أي منقلب ينقلبون. اللهم إني نسألك بفاطمة وأبيها وأمها وبعلها وبنيها، بربرتكارا يوم يوم الجمعة يا رب وقت استجابة دعاك، يوم بركة، يوم مغفرة، يوم السريع الإجابة، يا حاج بلند، يا رب يا رب يا رب، جتنی دعائیں اس کو اپنی بارگاہ میں بطورے اسرع مستجاب فرما۔ بار الہ پروردگارا، ہماری عبادت اس عزاداری کو بطور احسن قبول فرما۔ أعظم الله أجورنا وأجوركم في مصابة سيدتنا فاطمة الزهراء سلام الله عليها، بربرتكارا بحق محمد وآل محمد، روحانی جسمانی امراض بیماریوں سے پاک، عافیت کا لباس ہم سب کو عنایت فرما، ملتمسین دعا کی دعاؤں کو مستجاب فرما، بانیان مجلس کی تمناؤں کو اپنی بارگاہ میں سن لے۔ یا رب اس وقت، اس وقت، اس لمحے بہت سے لوگ عزاداری کر رہے، بہت سے لوگ یا زہرا کہہ رہے ہیں، عزاداران ام الائمہ کے درمیان جو تو بہترین رزق بانٹ رہا ہے ہمارے درمیان بھی تقسیم فرما۔ پروردگارا خدا بندہ شفاعت عزمائے ام الائمہ میں نصیب فرما۔ پروردگارا ہماری اولاد کو باقیات الصالحات بنا، ہمارے مرحومین کی مغفرت، ان کے درجات کو بلند سے بلند سے بلند تر فرما۔ یا رب یا رب یا رب، ہماری زندگی کے آخری لمحات کو بہترین عبادت کی حالت میں قرار دے، وتقبل منا۔